بسم الله الرحمن الرحيم. بسم الله الرحمن الرحيم. بسم الله الرحمن الرحيم. آج جشن مولا حسین علیہ الصلوۃ والسلام کے سلسلے میں آپ کی خدمت میں حاضر ہوئے ہیں، تو آپ سب کو عید مبارک ہو. یہ جتنے ایام ہیں، عید کے دن ہیں، ولادت کے دن ہیں، جشن کے دن ہیں، انشاءاللہ آپ اپنے گھروں کو امام باہگاہ بنا کر اور اپنے گھروں میں جشن کا انتظام کیجئے. یہ جشن آپ انٹرنیٹ فیس بک پہ تو دیکھ رہے ہیں، لیکن اس کے علاوہ اپنے بچوں کو بٹھائیے اور انشاءاللہ مل کے مولا کا جشن منائیے. ابتدا میں اپنے مرحومین کو یاد کیجئے، اپنے مرحومین کے لیے ایک مرتبہ سورۃ الفاتحہ. بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین، الرحمن الرحیم، مالک یوم الدین، اياک نعبد واياک نستعین، اهدنا الصراط المستقیم، صراط الذین انعمت علیہم غیر المغضوب علیہم. آئیے مل کے امام زمانہ کو بھی بلائیں اور امام زمانہ کی دعا پڑھ کر اپنی مجلس، اپنے جشن کا آغاز کریں. سب مل کے جہاں جہاں پر مجھے دیکھ رہے ہیں، سن رہے ہیں آواز کو، امام زمانہ کی دعا پڑھیے. بسم اللہ الرحمن الرحیم. اللهم كل وليك الحجة ابن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل ساعة وليا وحافظا وقائدا وناصرا وجليلا وعينا حتى تسكنه أرضك طوعا وتمتعه فيها سبيلا برحمتك يا أرحم الراحمين. بعض بلند صلوات، اللهم صل على محمد وآل محمد وعجل فرجهم. ابتدا میں آپ کو ایک شعر ہدیہ کرنا چاہتا ہوں، کیونکہ کہا گیا کہ مولا حسین کا جشن پڑھا جائے، تو ایک شعر ہدیہ کرنا چاہتا ہوں کہ شاعر کہتا ہے، جشن سرور منانے والے ہیں، جشن سرور منانے والے ہیں، ہم بھی اونچے گھرانے والے ہیں، جشن سرور منانے والے ہیں، ہم بھی اونچے گھرانے والے ہیں، بس یہی جبریل کا تعارف ہے، بس یہی جبریل کا تعارف ہے، شاہ کا جھولا جھلانے والے ہیں. بآواز بلند صلوات، اللہم صل علی محمد و آل محمد وعجل فرجہم. اما بعد، فقد قال اللہ تبارک و تعالی فی کتابہ المجید، یوم لا ينفع مال ولا بنون الا من اتى الله بقلب سلیم. اذان واجب الاحترام، خالق کائنات، انسانیت، آدمیت، بشریت کو ایک عظیم و شان پیغام کی طرف متوجہ کر رہا ہے کہ لوگوں، ایک دن ایسا آئے گا جس دن تمہیں کوئی بھی فائدہ نہیں پہنچائے گا، جس دن نہ مال فائدہ پہنچائے گا، نہ بنون نہ اولاد فائدہ پہنچائے گی. جس دن ہر ایک تمہیں اکیلا چھوڑ جائے گا, جس دن ہر ایک تم سے بھاگے گا, جس دن تو بالکل اکیلا رہ جائے گا, تنہا اور تنہا ہو جائے گا, کوئی شے تمہیں فائدہ نہیں دینے والی, لیکن الا من اتى اللہ بقلب سلیم. ہاں بس وہی انسان فائدے میں ہوگا, وہی انسان سود میں ہوگا, وہی انسان پروفٹ میں ہوگا. کون؟ جو اتى اللہ بقلب سلیم, جو قلب سلیم کے ساتھ آئے گا, جو سلیم قلب لے کر آئے گا, جو پاک دل لے کر آئے گا, جو طاہر دل لے کر آئے گا. لیکن عزیزان محترم, یہ پاک دل کیا ہوتا ہے, یہ قلب سلیم کیا ہوتا ہے, یہ طاہر دل کیا ہوتا ہے؟ تو آئیے چھٹے سرکار ہمیں بتاتے ہیں کہ قلب سلیم کیا ہے, پاک دل کیا ہے, طاہر دل کسے کہا جاتا ہے. تو میرے مولا فرماتے ہیں, چھٹے سرکار فرماتے ہیں کہ قلب سلیم کیا ہے, یہ پاک دل کیا ہے, یہ طاہر دل کیا ہے؟ تو امام فرماتے ہیں, من اراد اللہ به الخیر قذف فی قلبه حب الحسین علیہ السلام. امام فرماتے ہیں, اللہ جس کے قلب کو خیر عطا کرنا چاہتا ہے, اللہ جس کے دل کو پاک کرنا چاہتا ہے, اللہ جس کے دل کو طاہر بنانا چاہتا ہے, جسے خیر عطا کرنا چاہتا ہے, خیر کب اللہ دیتا ہے؟ طاہر دل کو دیتا ہے. امام فرماتے ہیں, اللہ جس دل کو خیر عطا کرنا چاہتا ہے, قذف فی قلبہ حب الحسین, اس کے دل میں حسین کی محبت کو ڈال دیتا ہے. اب قلب سلیم کیا ہے؟ قلب سلیم وہ قلب ہے جس میں حب حسین ہے, قلب سلیم وہ دل ہے جس کے دل کے اندر عشق حسین ہے. مولا امام صادق فرما رہے ہیں, اللہ اگر خیر عطا کرنا چاہے, من اراد اللہ به الخیر, جسے اللہ خیر دینا چاہے, جسے اللہ طہارت دینا چاہے, جسے اللہ قلب سلیم دینا چاہے, جسے اللہ دنیا میں کامیابی دینا چاہے, جسے اللہ آخرت میں کامیابی دینا چاہے, جسے اللہ مشکلات قیام سے نجات دینا چاہتا ہے, قذف فی قلبہ حب الحسین, اس کے دل میں حسین کا عشق ڈال دیتا ہے. گویا میں الفاظ بدل کے اپنے الفاظ میں یہ کہوں, گویا مولا نے یہ کہا, اگر چاہتے ہو کہ قیامت کے دن مشکلات سے نجات ملے, اگر چاہتے ہو کہ قیامت کے دن علی کے پرچم کے سائے کے نیچے آ جاؤ, اگر چاہتے ہو قیامت کے دن تمہارے سیدھے ہاتھ میں تمہارا اعمال نامہ دیا جائے, بلکہ اگر چاہتے ہو کہ جنت کی طرف بڑھنا چاہتے ہو, تو بس حسین کا عشق اپنے دلوں میں پیدا کر دو. یہی تو شاعر کہتا ہے, شاعر کہتا ہے, دیکھو ان لوگوں کی طرف خطاب کرتے ہوئے کہتا ہے جو زندگی گزار دیتے ہیں مگر عشق حسین کو نہیں اپناتے. تو شاعر کہتا ہے, گر دل میں قدورت ہے ولی ابن ولی کی, گر دل میں قدورت ہے ولی ابن ولی کی, کانٹا ہے تو گلشن میں نہ بات کر کلی کی, کانٹا ہے تو گلشن میں نہ بات کر کلی کی, وہ سامنے دوزخ ہے تو اس سمت نکل جا, جنت تو ہے جاگیر حسین ابن علی کی. باواز بلند صلوات, اللہم صل علی محمد وآل محمد وعجل فرجون. اب کیونکہ وہ امام بارگاہ والا ماحول تو ہے نہیں کہ ابھی آپ لوگ نعرہ لگاتے اور ہم تھوڑی ریس کر لیتے, آپ اپنے اپنے گھروں میں نعرہ لگائیے, ہم نے آپ کو صلوات پڑھنے کا بھی کہہ دیا. بلند ترین ایک اور بار بلند ترین صلوات, اللہم صلی علی محمد وآل محمد وعجل فرجان. اگر خیر چاہیے, اگر خیر دنیا چاہیے تو بھی در حسین, اگر خیر آخرت چاہیے تو بھی در حسین. دیکھیے آپ تاریخ اٹھا کے دیکھ لیجئے, اگر مشکلات سے نجات چاہیے تو حسین کے در سے مشکلات کا نجات ملے گا, حسین کے در سے مشکلات کا سلوشن ملے گا. اگر صرف ہم تو عام انسان ہیں بلکہ انبیاء بھی, اگر نوح کی کشتی چلی تو حسین کے در سے, اگر یوسف کو نجات ملی تو حسین کے در سے, اگر یونس کی حیات چلی تو حسین کے در سے, اگر یعقوب کو نور بینائی ملی تو حسین کے در سے, اگر داؤد کو لحن گویائی ملی تو حسین کے در سے, اگر خلیل کو صبر کا جوہر ملا تو حسین کے در سے, اگر زکریا کو یحییٰ سا پسر ملا تو حسین کے در سے, اور اگر فطرس کو پر ملے تو حسین کے در سے. جو کچھ ملے گا حسین کے در سے ملے گا, صرف ہمیں نہیں بلکہ انبیاء کو بھی. अगर कुछ मिल रहा है तो अली के दर से, हसन के दर से, बीवी जहरा के दर से, मौला हुसैन के दर से, पंजतन पाक के दर से मिल रहा है। और ये मैं आपको प्रूफ देता हूं। आप ये कह सकते हैं भाई ये क्या कह दिया आपने कि भाई हजरत आदम को भी मिलेगा तो मौला हुसैन के दर से मिलेगा, हजरत नूह को भी मिलेगा तो मौला हुसैन के दर से मिलेगा, वो तो अंबिया है। जी बिल्कुल अंबिया है, लेकिन ये जुमला आपको हजिया कर रहा हूं कि रसूल खुदा के अलावा दीगर अंबिया से मौला हुसैन अफजल है। आपको एक दलील, बल्कि दो दलील आज आपको बता दूं। एक दलील, हजरत आदम कौन है? अबुल बशर है भाई, पूरी इंसानियत के बाबा। लेकिन हजरत आदम, जब अल्लाह ने कहा कि ए आदम आप जन्नत में रहिए, तो क्या कहा? कुलना या आदम उस्कुन अंत वज़ौजुकल जन्नत वकुला मिन्हा रगदन हैसो शेतुमा वला तक्रबा हाज़िश शजरा। वो पूरी आयत नहीं सुना रहा, सिर्फ इस आयत की तरफ, इस आयत के इस छोटे जुमले की तरफ इशारा करना चाहता हूं कि क्या कहा? या आदम उस्कुन, इसमें रहो, इसमें जन्नत में रहो। आदम कौन है? अबुल बशर हैं। लेकिन अब मैं ये कह रहा हूं कि मेरे मौला हुसैन आदम से अफजल हैं। अब आप दलील सुन लीजिए, आदम कौन है? अबुल बशर हैं। लेकिन अल्लाह ने क्या कहा? ए आदम आप जन्नत के साकिन हैं, रेजिडेंट हैं, आप जन्नत में रहने वाले हैं, आप जन्नत में रह सकते हैं। भाई जैसे आप लोग किराएदार होते हैं, आप घर के मालिक नहीं होते, जिस घर में किराए पे रहते हैं उस घर के आप मालिक नहीं, किराएदार होते हैं। मैं अपने अल्फाज में ये कहूं कि अल्लाह ने कहा ए आदम आप जन्नत के किराएदार हैं, आप जन्नत के मालिक नहीं हैं। इसीलिए जब जन्नत से जाने लगे तो अल्लाह ने कहा जन्नत का लिबास छोड़कर जाइए, ये जन्नत का लिबास है, ये पहन के आप नहीं जा सकते अजाने मोहतरम। लेकिन मौला हुसैन कौन है? मौला हुसैन वो हैं जो जमीन पर बैठकर जन्नत का लिबास मंगवा रहे हैं। भाई अब कोई कहेगा ये क्या बात, वो आदम अबुल बशर हैं। हाँ आदम अबुल बशर हैं, लेकिन वो जन्नत के साकिन हैं, जन्नत के मालिक नहीं हैं। लेकिन अल्लाह के रसूल ने क्या फरमाया? हुसैन सैयदा शबाब अहले जन्ना, हुसैन जन्नत के मालिक हैं। यानी मालिक और साकिन का फर्क यही है ना भाई। आप जब किसी घर में किराए पे रह रहे हैं, जब आप जाएंगे तो वो घर की खास चीजें जो पहले से घर में थी, जो मालिक की थी, वो तो लेकर नहीं जाएंगे, वो सब छोड़कर जाएंगे। लेकिन जो घर का मालिक होगा किसी और मुल्क में बैठकर अपनी चीजों को मंगवा सकता है, क्योंकि वो मालिक है। बस यही है, हजरत आदम जन्नत के साकिन हैं, मौला हुसैन जन्नत के मालिक हैं। हजरत आदम जब जन्नत से निकल रहे हैं तो हजरत आदम को जन्नत का लिबास छोड़ के निकलना पड़ रहा है, और मेरे मौला हुसैन वो हैं जो दुनिया में बैठ के जन्नत का लिबास मंगवा रहे हैं। और आगे बढ़िए, हजरत नूह रिवायात में मिलता है। अब मैंने कहा कि रसूल खुदा के अलावा दीगर तमाम अंबिया से मेरे मौला हुसैन अफजल हैं। अब दलील सुनते जाइए, हजरत नूह, हजरत नूह पर जालिम जुल्म करते थे, तबलीग करते थे हजरत नूह, जालिम पत्थर मारते थे, पत्थर मारते थे, खून जारी होता था। और रिवायात में मिलता है कि इतने पत्थर मारते थे जालिम कि हजरत नूह अलैहिस्सलाम अल्लाह के नबी सर से पांव तक खून में जख्मी हैं, और इतने बल्कि बाज रिवायात में कि पत्थरों के नीचे दब जाते थे, और काफर नबी को पत्थरों के नीचे समझ कर, मुर्दा समझ कर चले जाते थे। तो क्या होता था? फरिश्ते आते थे, अल्लाह फरिश्तों को भेजता था, फरिश्ते पत्थरों को हटाते थे और अपने परों को लगाते थे, और फरिश्तों के जब पर लगते थे तो हजरत नूह के जख्म खत्म होते थे। तो हजरत नूह कौन है कि जब वो जख्मी होते हैं तो फरिश्तों के परों से उनको शफा मिलती है, और मेरे मौला हुसैन कौन है कि जब फितरुस फरिश्ते के पर जख्मी हो तो मेरे मौला हुसैन के झूले से शफा मिलती है। नबी तो शायर ने कहा कि कोई कहता है नबी लिखा है, कोई कहता है अली लिखा है, कोई कहता है नबी लिखा है, कोई कहता है अली लिखा है, देखा मैंने, देखा जो मैंने परे फुतरुस पर, तो ये फजले हुसैन इब्ने अली लिखा है। देखिए अज़ाने मोहतरम, मेरे मौला हुसैन का मकाम ये है कि अंबिया को भी अगर जब मुश्किलात में थे, अंबिया भी जब मुश्किलात में थे तो उनके मुश्किल कुशा मेरे मौला हुसैन है, मौला हसन है, मौला अली है, अहले बैत हैं, पंचतन पाक हैं, 12 इमाम हैं, 14 मासूमीन हैं। और आपने सुना आयत में क्या फरमाया कि कयामत के दिन यौम ला यम्फाउ मालूम वला बनून, نہ مال کام آئے گا، نہ بچہ کام آئے گا، کوئی بھی کام نہیں آئے گا، الا من اتى الله بقلب سلیم، مگر وہ انسان کامیاب ہوگا، مگر اس کی نجات ہوگی جو قلب سلیم کے ساتھ آئے گا، جو پاک دل کے ساتھ آئے گا. اور آپ نے سنا پاک دل، قلب سلیم، طاہر دل وہ ہے جس میں عشق حسین ہے، جس میں عشق مولا حسین ہے. تو قلب کی طہارت کی سب سے پہلی شرط یہ ہے کہ اس میں محبت اہل بیت ہو، اس میں عشق اہل بیت ہو. ہاں بھائی، اگر محبت اہل بیت نہیں ہوگا، اگر عشق اہل بیت نہیں ہوگا، تو نجات کا وسیلہ ہی آپ کا ختم ہو گیا. اگر آپ چاہتے ہیں قبر کے عذاب سے بچیں، اگر آپ چاہتے ہیں برزخ کے عذاب سے بچیں، اگر آپ چاہتے ہیں قیامت کے عذاب سے بچیں، تو سب سے پہلی اور سب سے ضروری چیز کیا ہے؟ محبت حسین، محبت علی، محبت بی بی زہرا، محبت اہل بیت علیہ الصلوۃ والسلام. یہ محبت اہل بیت ہے جو مجھے، آپ کو، ہم سب کو مشکلات سے بچائے گی، چاہے اس دنیا میں چاہے آخرت میں. لیکن اب کیسے پتا چلے کہ میرے دل میں کتنی محبت ہے اہل بیت کی؟ میرے دل میں مولا حسین کا کتنا عشق ہے؟ میرے دل میں بی بی فاطمہ الزہرا سلام اللہ علیہا کی کتنی محبت ہے؟ میرے دل میں مولا حسن کی کتنی محبت ہے؟ میرے دل میں اہل بیت کی، پنجتن پاک کی کتنی محبت ہے؟ تو فرمایا، چھٹے سرکار فرماتے ہیں، اگر دیکھنا چاہتے ہو، اگر جاننا چاہتے ہو کہ تمہارے دل میں ہماری کتنی محبت ہے، تو یہ دیکھ لو تم ہماری کتنی اطاعت کرتے ہو. جتنی اطاعت اتنی محبت، جتنی محبت اتنی اطاعت. ایک واقعہ ملتا ہے، چھٹے سرکار کے زمانے میں ایک خاتون تھی، بہت بیمار ہو گئی، اور جناب ڈاکٹر کے ہاں جب گئی تو ڈاکٹر نے ایک دوائی تجویز کی جو کہ بالکل سراسر حرام شے تھی. ڈاکٹر نے کہا یہ حرام کھاؤ گی تو تم ٹھیک ہو جاؤ گی. اب وہ مومنہ کہتی ہے اگر میں یہ حرام کھاؤں تو عمل سے گویا میں اپنے مولا کے کلام کو اپنی جوتیوں کے نیچے رکھ رہی ہوں، نعوذ باللہ. مولا نے کہا حرام نہ کھاؤ، اور میں حرام کھاؤں خود کو بچانے کے لیے؟ میں یہ حرام نہیں کھاؤں گی، میں یہ حرام دوا ہی کیوں نہیں ہے، میں نہیں کھاؤں گی. حالانکہ شریعت کا مسئلہ تھوڑا الگ ہے، لیکن کہتے ہیں کہ بھائی شریعت کا مسئلہ جو ہے وہ عام مسلمانوں کے لیے ہے، لیکن ایک لیول ہوتی ہے جو ایمان کی لیول ہے، اور پھر ایمان کے درجات ہیں. ایک ایمان ہے نارمل سا کسی عام انسان کا ایمان، اور ایک ایمان ہے سلمان فارسی کا دسویں درجے کا ایمان. تو اب آپ یہ نہ کہیے گا مولانا صاحب آپ نے یہ کیا بات بتا دی، حاضرین محترم شریع مسائل جا کے اپنے مجتہد سے پوچھئے. لیکن یہ واقعہ سنیے کہ یہ مومنہ کہتی ہے میں حرام نہیں کھاؤں گی، کیونکہ اگر میں نے حرام کھا لیا تو میں نے گویا مولا کے کلام کو پھاڑ دیا، میں نے مولا کے کلام کو اپنے قدموں کے نیچے نعوذ باللہ رکھ دیا. میں حرام نہیں کھاؤں گی، مجھے جو نقصان ہونا ہے ہو جائے. اب یہ حرام نہیں کھاتی، اور اللہ کے کرم سے اس کے ایمان کی وجہ سے اسے شفا بھی ملتی ہے، اور پھر امام کی خدمت میں جاتی ہے، کہتی ہے میرے مولا، میرے آقا، اس طرح کا واقعہ پیش آیا، ڈاکٹر نے کہا حرام کھا لو، میں نے کہا میں حرام نہیں کھاؤں گی، اگر میں حرام کھا لوں تو گویا میں نے اپنے امام کی مخالفت کی، میں نے اپنے امام کی توہین کی، میں ایسا کام کبھی نہیں کروں گی. اب بس یہ مومنہ جب امام کو یہ کہتی ہے، امام نے یہ نہیں کہا تو نے غلط کیا، امام نے یہ نہیں کہا ارے تو کھا لیتی، امام نے یہ نہیں کہا ارے خود کو بچانے کے لیے کھا لیتی، امام نے کہا مرحبا، یہ تمہارا ایمان ہے، یہ تمہارا ایمان ہے جس نے تمہیں بچایا، اور تو نے حرام کو چھوڑا، تو نے حرام کو ریجیکٹ کیا ہمارے عشق میں، ہماری محبت میں. ابے ہماری محبت ایسی، اتنی محبت تو کم سے کم ہونی چاہیے نا کہ بھائی امام کی خاطر میں حرام کو چھوڑ دوں، امام کی خاطر میں گناہ کو چھوڑ دوں. لیکن آج ہی ایک شعر میری نظروں سے گزرا، اور وہ میں آج آپ کو سنانا چاہتا ہوں. افسوس کی بات ہے کہ دیکھیے ابھی کرونا بیماری جو آئی ہے، اس کی وجہ سے ہمارا کیا حال ہو گیا ہے، نہ امام بارگاہ جاتے ہیں، نہ مسجد جاتے ہیں، اور جناب جتنی بھی اس طرح کی اچھی نیک ایکٹیویٹیز تھی ان سب سے ہم دور ہو گئے. ایک شعر آج مجھے نظر آیا، اور مجھے اس شعر کو پڑھ کے ہنسی بھی آئی، کہ ایک زمانہ تھا کہ ہم عشق اہل بیت میں اس طرح کے اشعار پڑھا کرتے تھے کہ اٹل وعدہ ہے اپنا اے سخی عباس کے پرچم. شعر سنیے غور سے، اٹل وعدہ ہے اپنا اے سخی عباس کے پرچم، یہ دنیا کیا ہے محشر کو بھی ہم بیدار کر دیں گے، یہ دنیا کیا ہے محشر کو بھی ہم بیدار کر دیں گے، اگر شبیر کے ماتم پہ پابندی ہو جنت میں، تو پھر جنت میں بھی جانے سے ہم انکار کر دیں گے. इस तरह के अशार हम पढ़ते थे, माशाल्लाह जी नारे भी लगते थे। भाई आज कोरोना ने इतना डरा दिया, इमाम बारगाह जाने से इनकार कर दिया, भाई क्या बात है, इतना खौफ। कहां गया वो इश्क़े अली, कहां गई वो मोहब्बत अली, कहां गया वो इश्क़े हुसैन कि आज एक कोरोना आ गया और जनाब हमने इमाम बारगाह बंद कर लिए, ये हमारा हाल है। हाँ गर्चे एहतियात बहुत जरूरी है, लेकिन अज़ान मोहतरम इश्क़े अहले बैत अपने दिलों में लेकर आइए वो हकीकी वाला कि भाई किसी चीज से नहीं डरना, किसी चीज से नहीं डरना, और इश्क अहले बैत में हर बुराई को छोड़ना है, हर गुनाह को छोड़ना है, हर खता को छोड़ना है। गर्चे ये मुश्किल जो अजाब तो मैं नहीं कहूंगा बल्कि दुश्मन की साजिश कहूंगा, ये दुश्मन की जो साजिश कोरोना के नाम से आई है और मुसलमानों को गैर मुसलमानों को सबको उसने एक बहुत बड़ी प्रॉब्लम में डाल दिया है, इससे निजात के लिए अभी जो सबसे बड़ा हमारे पास वसीला है जो शायद बेचारे दूसरों के पास ना हो, वो है तवस्सुल अहले बैत। अहले बैत के दर पे आ जाओ, अगर आज तक अहले बैत से दूर थे, अगर आज तक सिर्फ ज़बानी शिया थे, आज आ जाओ अमली शिया हो जाओ। आज अपने अमल से कहो मेरे मौला मैं वाकई आपका चाहने वाला हूँ और मेरे पास आपके अलावा और कौन है, मैं आपका गुलाम हूँ, मैं आपका खादिम हूँ। आप आइए मौला से मुतवस्सिल होइए, अब आइए मौला से मदद मांगिए, वो जो आज तक सिर्फ ज़बान से अली अली करते थे सब आ जाइए, सब आइए अहले बैत के दर पे ऐसे झुकिए कि आज आप सबको निजात मिले। उलमा अक्सर बता रहे हैं कि भाई 40 दिन 10 दिन कम से कम 40 दिन आप ज्यारत आशूरा पढ़ें, अलबत्ता वो पूरी ज्यारत आशूरा और वो 100 मरतबा सलाम और 100 मरतबा लान और फिर दो रकत नमाज है और फिर दुआए अलकमा भी उसके बाद है, वो पूरी इन 40 दिनों में इंशाल्लाह या 10 दिन या 40 दिन जितना भी हो सके कम से कम 40 दिन की कोशिश करें कि ज्यारत आशूरा पढ़े। बच्चों को सिखाइए कि बेटा आओ अगर निजात चाहते हो तो आओ ये ज्यारत आशूरा। क्या मतलब ज्यारत आशूरा, यानी इमाम हुसैन से करीब हो जाओ। दुश्मन तो चाह रहा है हम इमाम बारगाह ना जाए ना, दुश्मन तो चाह रहा है हम मस्जिद ना जाए, लेकिन आइए अपने अपने घरों को इमाम बारगाह बनाए। अगर आज तक हम इमाम बारगाह में जाके ज़ियारत आशूरा में जाके बैठते थे आधे सोए हुए होते थे, लेकिन अब घरों में अपने बच्चों को कहिए बेटा डेली 10 मिनट 15 मिनट 20 मिनट हम ज़ियारत आशूरा पढ़ेंगे, अपने सीनों पे हाथ रख के डेली घर में कहें अस्सलामु अलल हुसैन व अला अली इब्ने हुसैन व अला औलादिल हुसैन व अला असहाबिल हुसैन। अपने अपने घरों को इमाम बारगाह बनाइए। अज़ान मोहतरम बच्चों को बेहतरीन ट्रेनिंग का वक्त है, स्पेशली आप लोग जो यूरोप में रह रहे हैं, ये इतना अच्छा वक्त है कि अपने बच्चों को अहले बैत के करीब लेकर आइए। पहले माँ बाप एतराज करते थे बल्कि गिला शिकवा शिकायत करते थे कि मौलाना साहब हमारे बच्चे सुबह 8 बजे स्कूल जाते हैं 4 बजे वापस आते हैं, हमें तो टाइम ही नहीं मिलता अपने बच्चों के साथ गुजारने का, हम अपने काम में बिजी होते हैं, बच्चे अपने स्कूलों में बिजी होते हैं और जनाब हम बच्चों के साथ टाइम गुजार नहीं सकते, इसीलिए हम उनके दिलों में इश्क अहले बैत नहीं डाल सकते। अब तो गवर्नमेंट ने आपके लिए ऐसा पैकेज बनाया है, आप भी घर बैठे काम करें, आपके बच्चे भी घर बैठे पढ़े, भाई इससे अच्छा और मौका क्या चाहिए कि बैठो घर में अपने बच्चों को अहले बैत के वाकयात सुना, अपने बच्चों को इश्क अहले बैत सिखाओ, बेहतरीन मौका है। दुश्मन किसी भी वजह से ये साजिश लेकर आया है हमें नुकसान देने के लिए, इंसानियत को नाबूद करने के, लेकिन आपको बेहतरीन मौका मिल रहा है कि आइए दुश्मन के मुंह पे तमाचा मारिए कि इंशाल्लाह जब कोरोना खत्म होगा तो आपके बच्चे के दिल में अहले बैत बहुत ज्यादा होगा, आपके दिलों में और आपके बच्चों के दिलों में इश्क मौला हुसैन बहुत ज्यादा होगा। आइए ये बेहतरीन मौका है, वो बहाने सब खत्म हो गए कि टाइम नहीं दे सकते, नहीं अभी बेहतरीन मौका है, अपने बच्चों को टाइम दीजिए, उनके दिलों में इश्क अहले बैत डालिए, उनके दिलों में इश्क अहले बैत इश्क मौला हुसैन बढ़ाइए, सिर्फ जबानी नहीं बल्कि अमल से। घर में जमात कीजिए, जमात का सिलसिला जारी कीजिए, आपके अपने बच्चे आपके पीछे नमाज जमात पढ़ें और इंशाल्लाह ये जमात का सिलसिला भी घर में जारी रखिए। ज़ियारत आशूरा शुरू कीजिए डेली, रोजाना बच्चों को आदत दिलाइए कि ज़ियारत आशूरा पढ़े। और एक बेहतरीन नुस्खा आज आपको हदिया करता चलूं कि मौला इमाम जमाना अज्जलल्लाहु तआला फरजहु शरीफ का बेहतरीन नुस्खा है। एक शख्स का वाकया है, वो कहता है, वक्त क्योंकि बहुत कम है मैं ज्यादा आपका वक्त नहीं लूंगा, 5 मिनट इंशाल्लाह, ज्यादा से ज्यादा 10 मिनट। एक शख्स नजफ से, अब ये वाकया किसने सुनाया, आयतुल्ला मराशी नजफी, तो बहुत बड़े मुज्तहिद गुजरे हैं, यानी नजफ से एक शख्स आया कुम, और जब कुम आया तो वो मुसलसल मस्जिद जमकरान जाता था, मुसलसल मस्जिद जमकरान जाता था, गिरिया करता था, दुआएं करता था, उसकी कोई हाजत थी। अब वो शख्स आयतुल्ला मराशी नजफी को बताता है, कहता है कि आयतुल्ला मराशी नजफी, मैं मुसलसल जमकरान मस्जिद जमकरान जाके गिरिया कर रहा था, हजारों कतार दुआएं मांग रहा था, और यकीनन इन दिनों में
ان دنوں میں ہماری نجات کا وسیلہ اگر ہے تو امام زمانہ ہے، ہمارے زمانے کے امام ہے، ہمارے آقا، ہمارے مولا، دا سیویئر آف ہیومینٹی. امام زمانہ صرف میرے اور آپ کے مددگار نہیں بلکہ پوری انسانیت کے مددگار ہیں. لیکن بہر کے یہ واقعہ سنیے، یہ عالم بتاتے ہیں آیت اللہ مراشی نجفی کو کہ میں روز زمکران کی مسجد میں جا کے گریا کرتا تھا، دعائیں مانگتا تھا، میری ایک حاجت ہے، ایک مشکل ہے، وہ برطرف ہو جائے. مسلسل مولا مدد فرمائیے، آقا مدد فرمائیے. اور ایک دن یہ شخص کہتے ہیں، آیت اللہ مراشی نجفی کو بتاتے ہیں کہ دعا کرتے کرتے میں نے مولا امام زمانہ سے کہا، میرے مولا، میرے آقا، آپ کے ہوتے ہوئے بھلا میں کسی اور سے کس سے مانگوں؟ اور یہ حقیقت ہے، مولا امام زمانہ جیسے مددگار ہمارے پاس اور ہم پھر ایرے غیروں سے مدد مانگیں. لیکن ان صاحب نے مسٹیک کر لی. ان کی مسٹیک کیا تھی؟ باتوں باتوں میں کہتے ہیں، میں امام زمانہ سے باتیں کرتے کرتے میں نے کہا، یا امام زمانہ، آپ کے ہوتے ہوئے میں بھلا کس اور سے مدد مانگ سکتا ہوں؟ بلکہ انہوں نے کہا، میں نے یہ جملہ بھی کہہ دیا، میں نے کہا کہ میرے مولا امام زمانہ، آپ کے ہوتے ہوئے میں تو حضرت عباس سے بھی مدد نہیں مانگ سکتا. کہتے ہیں میں نے یہ جملہ کہا اور روتا روتا پھر میں گھر چلا گیا جہاں پہ رہا ہوا تھا. کہا اسی رات مجھے خواب میں امام زمانہ کی زیارت نصیب ہوئی. میرے مولا، میرے آقا، صاحب الزمان نے کہا، یہ بات نہ کہنا، ہم ناراض نہیں ہوتے کہ ہمارے ہوتے ہوئے تم ہمارے چچا عباس سے مدد مانگو، بلکہ ہمیں خوشی ہوتی ہے. بلکہ میں امام زمانہ تمہیں کہتا ہوں کہ جب بھی مشکل میں گرفتار ہو جاؤ، ہمارے چچا عباس سے مدد مانگو، باب الحوائج سے مدد مانگو، تمہاری مشکل کشائی ہو جائے. امام زمانہ نے سکھایا. اب آ جائیے، آپ کو ایک نسخہ بتاتا ہوں، حضرت عباس علیہ الصلوۃ والسلام سے توسل کا نسخہ. یہ بھی گھر میں عادت، میں نے کہا بہترین موقع ہے اپنے بچوں کے دلوں میں، اپنے گھروں میں اشتہ اہل بیت بڑھانے کا. زیارت عاشورہ تو کنفرم ڈیلی. اب یہ نسخہ بہت اچھا نسخہ ہے اور بہت آسان نسخہ ہے، حضرت عباس سے توسل. امام زمانہ کا نسخہ نہیں ہے یہ، وہ دوسرا نسخہ ہے، لیکن امام زمانہ نے ریکمینڈ کیا ہے، ہم کو کہا ہے کہ دیکھو جب بھی مشکلات میں پڑو تو ہمارے چچا عباس سے مدد مانگو. کیا نسخہ ہے؟ اب یہ نسخہ سنیے، دو رکعت نماز حاجت اور دو رکعت نماز حاجت کے بعد تسبیح بی بی فاطمۃ الزہرا سلام اللہ علیہا، اور اس کے بعد 133 مرتبہ یا کاشف الکرب عن وجہ الحسین، اکشف کربی بحق اخیک الحسین. دوبارہ پڑھتا ہوں، یا کاشف الکرب عن وجہ الحسین، اکشف کربی بحق اخیک الحسین. یعنی اے حضرت عباس، اپنے بھائی حسین کے صدقے میں آج ہمیں مدد کر، آج ہم مشکل میں. لیکن یہ یاد رکھیے، جب بھی آپ دعا کریں، جب بھی دعا کریں، جب بھی اہل بیت سے متوسل ہوں، تو پہلے اپنے لیے دعا نہ کیجیے گا. ہمیں بی بی زہرا سلام اللہ علیہا نے یہی سکھایا کہ دیکھو جب بھی دعا مانگو تو پہلے دوسروں کے لیے دعا مانگو. آپ سنتے ہیں مصائب میں اکثر کہ امام حسن نے دیکھا کہ، یا بیوی بی کے کسی بیٹے نے دیکھا کہ اماں دعا کر رہی ہیں، اور اس کے لیے دعا کی، اس پڑوسی کے لیے دعا کی، اس مومن کے لیے دعا کی، اس مومنہ کے لیے دعا کی، سب کے لیے دعا کر رہی ہیں، اور آخر میں اپنوں کے لیے دعا کر رہی ہیں. بس یہ ہمیں سکھایا کہ دیکھو جب بھی دعا مانگو اپنے بارے میں پہلے نہ سوچو، دوسروں کے بارے میں سوچو. اور اسپیشلی آج کل کے دن، آپ جانتے ہیں، آپ لوگ جو یورپ میں رہ رہے ہیں، آپ لوگوں کا ٹینشن کیا ہے کہ بھائی ایک مہینے کے لیے ہم راشن خرید لیں. ہمیں جو لندن میں نظر آیا، مومنین کا یہی ٹینشن تھا، بھائی ایک مہینہ دو مہینے کا ہم راشن گھر میں رکھ لیں، اور کوئی ٹینشن نہیں تھا کہ بھائی دو مہینے تک اگر لاک ڈاؤن ہو گیا تو ہم گھر میں ہی رہیں گے، کھانا پینا بھی ہوگا، یہ ٹینشن تھا سب سے بڑا. اور بھائی بعض لوگوں کا یہ ٹینشن تھا کہ بھائی اب گھر میں بیٹھے بیٹھے ہم بور ہو جائیں گے تو کیا کریں گے. لیکن اذان محترم، ہمارے ہی پاکستان میں، ہندوستان میں، جو بیچارے غریب غریب مومنین ہیں، جو دن میں اگر کام نہ کریں تو ان بیچاروں کے پاس کھانے کو کچھ نہیں. آئیے ان کے بارے میں سوچ، جیسے میں نے کہا جب دعا کریں تو پہلے دوسروں کے لیے دعا کریں، پھر اپنے لیے دعا کریں. اب آئیے، آج سے جب ہم کھانا کھا رہے ہیں، جب ہمارے بچے کھانا کھا رہے ہیں، مزے مزے کی چیزیں ہم نے ایک مہینے کے لیے سٹوک کر رکھی ہیں، تو آئیے ان بچوں کے بارے میں سوچیں جن کا باپ کام نہیں کر سکتا کیونکہ حکومت نے منع کر دیا، باہر نکل نہیں سکتے، جو بیچارے شاید سوکھی روٹی کھا کے رات کو سو رہے ہیں، یا شاید وہ بھی نہیں ان کو کھانے کو مل رہا. ان کو یاد کیجیے اور ان کو مدد کیجیے. بھائی اگر آپ کھرب پتی نہیں، کم سے کم آپ دن میں 5 یورو نکال دیں، भाई पांच जीरो कौन सी पड़ी, चलिए पांच जीरो नहीं तो एक जीरो निकाल दे, दो जीरो निकाल दे और उसको भी अपना और अपने बच्चों का सदका ही कर ले। कि भाई एक तीर से दो निशान, कहते हैं मोमिन होशियार होता है। आप अपने बच्चे का सदका ही निकाल दे, अपना सदका निकाल दे, अपने माँ बाप का सदका निकाल दे, अपनी बीवी बच्चों का सदका ही निकाल दे, सदका ही समझ के। लेकिन उन बेचारों को मदद करें जिनके पास कुछ भी नहीं है। आप दिन में दो यूरो भी निकाल दे तो महीने में 60 यूरो हो जाएगा, उससे शायद मेरे ख्याल में 4-5 फैमिलीज का खर्चा हो जाएगा, एक हफ्ते का, दो हफ्ते का, जो शायद हम लोग यहाँ पे बड़े मजे से जाया कर लेते हैं। खुदा रहा, ये वो दिन है, ये इम्तिहान के दिन है, पता चले कौन मोमिन है, कौन सच्चा अली वाला है। अली वाले कौन होते हैं? जो सिर्फ अपने पेट के बारे में नहीं सोचते बल्कि वो हर एक के बारे में सोचते हैं। बल्कि अली मौला तो वो हैं जो दुश्मनों पर भी रहमो करम करते हैं, जो गैरों पर भी रहमो करम करते हैं। अगर आज हमने अपनों ही को भुला दिया और जबा से कह रहे हम अली वाले हैं और जबा से कह रहे हम हुसैन वाले हैं, तो बस फिर सोचने की बात है कि बस फिर मैं जबानी शिया ही रहा। नहीं नहीं नहीं, आज वक्त है खुद को साबित करने का। आज आइए मामे जमाना से मुतवस्सिल हों, गिड़गिड़ा के मदद मांगे, फकीरी करें, अपनी शफा के लिए भी दुआ मांगे, दूसरों की शफा के लिए भी दुआ मांगे, अपने लिए भी सोचे जरूर और दूसरों के लिए भी सोचें जो बेचारे मुश्किलात में हैं। सिर्फ ये ना कहें इंशाल्लाह हम दुआ कर लेंगे अल्लाह उनकी मुश्किलात को खत्म करेगा, नहीं। जैसे मैंने आपको कहा अपना ही सदका निकालिए, अपने ही बच्चों का सदका निकालिए। अगर इस्तेआत है डेली 5 जीरो भी निकाले तो आपके 10 दिन में 50 जीरो हो गए, 3-4 बेचारी फैमिलीज का एक हफ्ते का खाना हो जाएगा। और जब वो दुआ देंगे तो आपकी मुश्किलात भी खत्म होगी और इमाम जमाना भी खुश होंगे कि देखो इस मोमिन ने सिर्फ ये नहीं सोचा कि मेरे दस्तरखान पे मजेदार खाने हों, मेरा घर भरा हुआ हो राशन से, बल्कि इस मोमिन ने दूसरों के बारे में भी सोचा। तो ऐसा मोमिन इमाम जमाना के चेहरे पे खुशी लाता है, मुस्कुराहट लाता है, इमाम भी उसके लिए दुआ करते हैं, वो लोग भी आपके लिए दुआ करेंगे जिनको घरों में खाना पहुंचेगा। तो इससे ज्यादा और क्या चाहिए? बस आज इससे ज्यादा आपको जहमत नहीं दूंगा, बस यही दुआ है कि इंशाल्लाह ये मुश्किल मरहला है जिसमें अजीब व गरीब माहौल बन चुका है, हर एक परेशान है। लेकिन मैं अक्सर दोस्तों को ये कहता हूँ, खुदा की कसम दिल की गहराइयों से आज आपको भी यही कह रहा हूँ, देखिए परेशान हो तो कोई गैर परेशान हो, परेशान हो कोई वो हो जिसका कोई मददगार ना हो। मुश्किल में बेचारा परेशान वो होता है जिसका कोई मददगार नहीं होता। लेकिन हम तो वो है ना जो मुसलसल कहते हैं कि हर दर्द के लबों पे सजा है दवा का नाम, हाजत से पूछ ले कभी हाजत रवा का नाम, अगर तुझको यकीन नहीं जो आजमा के देख, मुश्किल की मौत है मेरे मुश्किल कुशा का नाम। हम तो वो हैं जिनके पास इमाम जमाना जैसे मददगार हैं। अच्छा इमाम जमाना सबके मददगार हैं, लेकिन मसला ये है दूसरे अभी जाहिल हैं, दूसरे इमाम जमाना की मारिफत नहीं रखते, उन्हें पता नहीं कि एक ऐसा मुंजी है, एक ऐसा मददगार है, एक ऐसा सेवियर है। अब चाहे तू मुसलमान है या गैर मुसलमान है, चाहे तू ईसाई है या यहूदी है, जब उस मददगार से मदद मांगेगा वो तुम्हारी मदद करे। लेकिन दूसरों को पता ही नहीं है, हमें बचपन से बताया गया कि जब भी मुश्किल में फंसो, जब भी मुश्किल में गिरफ्तार में फंसो तो बोलो या साहिब अज़मान, जब भी मुश्किल में फंसो बोलो या बस साले अल महदी अदरकनी, तो इमाम मदद करेंगे। बस और क्या चाहिए? मुश्किल में परेशान वो हो जिसका मुश्किल कुशा ना हो। हमें परेशान इसलिए नहीं होना चाहिए क्योंकि हमारे इमाम जमाना हमारे मुश्किल कुशा मौजूद हैं। बस इंशाल्लाह बड़ी से बड़ी मुश्किल हो, खुदारा दूसरों के बारे में भी सोचिए, दूसरों के बारे में भी दुआ कीजिए, यकीनन अपने बारे में भी सोचिए, अपने लिए भी दुआ कीजिए, लेकिन इमाम जमाना से मदद मांगिए। ज़ियारत आशूरा और ये हजरत अब्बास से तवसल का नुस्खा मेरे ख्याल में बेहतरीन एक हदिया है आज की ईद का। इंशाल्लाह आपके लिए हम भी इंशाल्लाह दुआ करेंगे और आप भी हमारे लिए दुआ कीजिए इंशाल्लाह। और ये ज़ियारत आशूरा इंशाल्लाह घरों में शुरू कर दीजिए और बच्चों को बेहतरीन मौका उनके साथ टाइम गुजारिए। यूरोप वालों की अक्सर शिकायत ये होती है हम बच्चों के साथ टाइम गुजार नहीं सकते, ये आपके लिए नेमत है कोरोना कि भाई ये बच्चों के साथ बैठ के घर में टाइम गुजारिए। इंशाल्लाह अल्लाह सबकी मुश्किलात को खत्म करे, दुनिया और आखिरत में सबको कामयाबी अता करे। एक मरतबा अपने मरहूमीन के लिए, हमारे मरहूमीन के लिए, बानियाने मजलिस के मरहूमीन के लिए सूरतुल फातिहा।
If you end this live video now, you will be able to choose.